ये बताइए इमाम साहब, अक्सर लोग कहते हैं आज के दौर में, आपने सुना होगा, उलमा भी मुतफक्किर होते हैं, दीन के साथ खैरख्वाही का जज्बा रखने वाले लोग भी कहते हैं जी इल्हाद का बड़ा गलबा है और इल्हाद का एक तरह का चैलेंज है जो इस वक्त दुनिया को दरपेश है। इस वक्त सवाल मेरा ये नहीं है कि इल्हाद का चैलेंज क्या है या मिसाल के तौर पर उस मुकदमे में आप क्या कहते हैं। आपसे एक मौके पर यह सवाल हुआ तो आपने जवाब में फरमाया कि दुनिया के लिए सबसे बड़ा चैलेंज इस्लाम का चैलेंज है। ये जुमला हमने कभी किसी की ज़ुबान से नहीं सुना। आमतौर पर तो कहा जाता है कि जी इस्लाम को ख़तरा है, ये चीज़ें बाहर से आ रही हैं, इस वक्त मिसाल के तौर पर मुसलमान नौजवान नस्ल इसका जवाब दे। ये जो आपने दावा फरमाया कि दुनिया के लिए सबसे बड़ा चैलेंज इस्लाम है, इस दावे के पीछे क्या दलाइल हैं?
इस दुनिया में आपके पास दो ही चीज़ें हैं, एक ये कि आप अपने हवास के ज़रिए से मादे का मुशाहिदा करते हैं, मादे में हयात पैदा होती देखते हैं, हयात पे शऊर पैदा होता देखते हैं, चुनाचे इसको आप समझने की कोशिश करते हैं, इससे आपके साइंसी उलूम वजूद में आते हैं। लेकिन इंसान मादे या हयात में शऊर के समझने तक महदूद नहीं रहता, वो ये जानना चाहता है कि इस कायनात की हकीकत क्या है। मादा है ये तो एक वाकया है, आया कहाँ से? मादे में शऊर पैदा होता है ये एक वाकया है, लेकिन ये शऊर पैदा कैसे होता है और इससे पहले हयात कैसे पैदा होती है? ये बड़े बुनियादी सवालात हैं। अब जाहिर है कि इन बुनियादी सवालात से सरफ़ नज़र करके साइंस का सफ़र शुरू किया गया है, यानी पहले ये मान लिया गया है कि ये सवालात इस वक्त हमारा मौजू नहीं है। ये हो सकता है कि कभी हम इनको मौजू बनाएं, लेकिन इस वक्त ये हमारा मौजू नहीं है। चुनाचे इंसान ने अपनी पूरी तवज्जो इन पिछली दो तीन सदियों में इस दुनिया पर मरकूज़ कर ली। अगर आप देखें तो ये जो सेकुलरिज्म की इस्तलाह है, ये वजूद में कहाँ से आई थी? अब तो इसने बहुत से दूसरे मफाहिम पैदा कर लिए हैं, लेकिन ये वजूद में यहीं से आई थी कि थोड़ी देर के लिए मज़हब, मज़हबियात, माँ बाद तबियात को एक तरफ रख के अपनी दुनिया को तो कुछ बेहतर कर लें, इसके मामलात तो जो अल्लाह ताला ने हमें अकल दी है उसकी रोशनी में समझ लें। तो ये चीज़ इंसान की तवज्जुहात का मरकज़ बन गई, यानी इंसान तवज्जुहात का मरकज़ बन गया, इंसान की बहबूद, इंसान की बेहतरी, इंसान कहाँ रहता है, उसको क्या माहौल मैसर है, वहाँ उसे क्या सहूलतें मैसर हैं, ये सहूलतें क्या बढ़ाई जा सकती हैं, इंसान को जो अल्लाह ने सलाहियतें दी हैं क्या उनमें इजाफ़ा किया जा सकता है, सारी तवज्जुहात का मरकज़ ये चीज़ बन गई। इसके गैर मामूली नतीजे निकले हैं, यानी आज हम जिस दुनिया में रहते हैं, अगर इस दुनिया को आज से 200-300 साल पहले का कोई आदमी आकर देखे तो ये वाकया है कि वो बावर न करे किस दुनिया में आ गया, यानी उसके लिए ये बिल्कुल एक अजनबी दुनिया थी। ये वही चीज़ है जिसको हमारे शायर ने इस तरह बयान किया था कि महवे हैरत हूँ कि दुनिया क्या से क्या हो जाएगी। लेकिन क्या जो बुनियादी सवालात थे उनमें से कोई सवाल ज़ेरे बहस आ सका है? उसके बारे में कोई एक बात कहना भी मुमकिन हो सका है? क्या उस पर कोई एक कदम भी आगे बढ़ाया जा सका है? नहीं। यानी ये बात कि मादा कहाँ से आया, ये बात कि मादे में हयात कहाँ से पैदा होती है, ये बात कि शऊर कहाँ से आ जाता है, इसमें बड़ी दिलचस्प चीज़ ये है कि मादा तो चलिए वजूद में आ चुका, हयात हमारे सामने पैदा होती है और हयात में शऊर भी हमारे सामने पैदा होता है। यानी जाहिर है कि हमारे बच्चे हैं, जानवरों के बच्चे हैं, ज़िंदगी वजूद पजीर होती है, हम उसको देखते हैं। बल्कि इंसानी ज़िंदगी या हैवानी ज़िंदगी का जब मुशाहिदा किया जाता है तो ये मालूम होता है कि उसकी पैदाइश का पूरा अमल हमारी आंखों के सामने हो रहा है। यानी यही खुराक खाई जाती है, यही चीज़ें हमारे अंदर जाती हैं, वो फैक्ट्री जिसमें ये सब कुछ तैयार हो रहा है वो भी हमारे सामने है। हम जब चाहें उसको उठाकर मेज़ पर रख लें और उसका पोस्टमार्टम कर डालें, ये सब कुछ के बावजूद हम जिस जगह पहले दिन खड़े थे उसी जगह खड़े हैं। तो जाहिर है कि ये बहुत बड़े बड़े सवालात हैं। अब इन सवालात में एक सफ़र है जो इंसान कर रहा है, वो ये है कि इनको फ़िलहाल एक तरफ रख दिया जाए, इनसे सरफ़ नज़र किया जाए और फिर बाज़ औक़ात अपने दिल की तसल्ली के लिए ये कह लेता है कि हमने बहुत मुश्किलात हल कर ली हैं और बहुत तहकीकात कर ली हैं और दुनिया के बड़े राज खोल लिए हैं, हम एक दिन ये राज भी खोल लेंगे और ये सब वाज़ेह हो जाएगा। ये सब कुछ एक तरफ रख के वो इत्मीनान से अपना सफ़र कर रहा है और इस सफ़र में जो बड़े बुनियादी सवालात हैं, जिस तरह के मैंने ये तीनों सवालात सामने रखे, इसके बाद जब वो बाहर की दुनिया में देखता है तो ज़मान क्या है, मकान क्या है, टाइम की हकीकत क्या है, स्पेस की हकीकत क्या है, वहाँ पर भी सवाए बेबसी के और अज्ज के एतराफ़ के कोई चीज़ सामने नहीं होती। इसमें इंसानों ने जो अपने तखय्युल से दुनियाएँ बनाई थी वो भी एक एक करके ख़त्म होती चली जा रही हैं। इस सूरत हाल में یہ سب کچھ یہاں موجود ہے اور ادھر قرآن ہے، اور وہ ان تمام چیزوں کے بارے میں ایک حتمی بیان دے رہا ہے، یعنی یہ بھی بتا رہا ہے کہ ان سب کا منبع کہاں ہے، یہ بھی بتا رہا ہے ان کی ابتدا کہاں سے ہوئی ہے، یہ بھی بتا رہا ہے ان کی ابتدا کرنے والا کون ہے، وہ کیا ہستی ہے، اس ہستی کی کیا صفات ہیں، اس ہستی کے کیا اوصاف ہیں، اور اس سب کے ساتھ 15 صدیوں کا عرصہ گزر چکا ہے اس کتاب کے نزول پر، اس کے کسی ایک حرف کے بارے میں بھی یہ کہنا ممکن نہیں ہو سکا کہ زمانے کی گردشوں نے یا زمانے کے امتداد نے اس کو غلط ثابت کر دیا ہے، وہ اپنی جگہ پر کھڑا ہے۔ تو اس لیے جب سائنس کا علم ترقی کے اس مقام پر کھڑا ہو گیا ہے اور اس کے مقابل میں سائنس سے ماورا کیا علم ہے، کائنات سے ماورا کیا علم ہے، طبعیات سے ماورا کیا علم ہے، ظاہر ہے کہ اس علم کے بارے میں تخیلات کی دنیا ختم ہو چکی جو افلاطون سے لے کر برگساں تک فلسفیوں نے آباد کی تھی۔ اگر کھڑا ہے کوئی تو کون کھڑا ہے؟ وہ قرآن ہی کھڑا ہے، اور جب وہ کھڑا ہے تو اس کا مطلب ہے ایک چیلنج کے ساتھ کھڑا ہے، یعنی وہ چیلنج دے رہا ہے، وہ اس کے ہاں موجود ہے۔ وہ یہ کہتا ہے کہ کیا دنیا میں کبھی کسی انسان کی کتاب کو یہ زندگی مل سکی ہے؟ کبھی ایسا ہو سکا ہے کہ کسی انسان کی کتاب اس طرح کے تضاد سے بالکل پاک ہو جائے؟ کبھی یہ ہو سکا ہے کہ وہ وقت کی قید سے ماورا ہو جائے اور اس میں کوئی ادنا درجے کی چیز بھی دریافت کرنی ممکن نہ ہو؟ یہ ممکن ہے کہ انسان گفتگو کرے اور اپنے زمانے کے علم سے متاثر نہ ہو جائے، اپنے زمانے کی تحدیدات میں نہ رہے؟ یہ ساری چیزیں ظاہر ہے کہ سوال پیدا کرتی ہیں۔ تو یہ سوال ہے جس کے ساتھ قرآن مجید یہ چیلنج دے رہا ہے کہ لو کان من عند غیر اللہ لوجدوا فیہ اختلافا کثیرا، اگر یہ کتاب کسی انسان کی کتاب ہوتی تو تم اس میں تضادات دیکھتے، گہرا نا یہ بات، اور تم اس کے پیغمبر کی زندگی پر نظر ڈالتے تو شاعروں کی طرح، ادیبوں کی طرح، وہ بھی اسی طرح سے ٹرائل اور ایرر، صحیح و خطا سے گزرتا ہوا نظر آتا، کبھی نظر آیا تمہیں؟ قرآن مجید یہ چیلنج دے رہا ہے، اور پھر یہ کہتا ہے کہ یہ کتاب ہے اس شان کی کتاب، اس طرح دنیا کے تمام تصورات سے ماورا کتاب، اس طرح انسان کی صحیح و کاوش سے ماورا کوئی کتاب، تمہارے پاس کتاب کیا، ایک سورہ بھی ایسی ہے تو پیش کرو۔ اس چیلنج کے ساتھ قرآن موجود ہے، اس لیے اصل چیلنج یہی ہے جس کی طرف انسان توجہ نہیں کرتا، ورنہ یہ حقیقت ہے کہ جس طرح سائنس کے اکتشافات نے ہمیں ایک نئی دنیا سے روشناس کرایا ہے، اس دنیا سے، ماورا دنیا سے، قرآن جس اعتماد سے، جس اذان سے، اور جس طرح سے اور جس وضاحت سے متعارف کراتا ہے، روشناس کراتا ہے، وہ بجائے خود دنیا کے لیے ایک چیلنج ہے۔ چاہیں تو اس کے سامنے سر تسلیم خم کر کے اس پیغمبر کی بات کو مان لیں جو آسمان و زمین کی ساری حقیقتوں کے بارے میں خدا کی خبر دینے آیا تھا، اور چاہیں تو اس سے صرف نظر کر کے رہیں، لیکن اس کی آنکھوں میں آنکھیں ڈال کر اس کی تردید کرنا، اس سے گریز کرنا ممکن ہی نہیں۔
بہت ہی خوب، ہم سب بڑی ہی اہم بات آپ نے فرمائی۔ اچھا، اس بڑے سوال کا تو آپ نے جواب دیا کہ چیلنج کیسے بنتا ہے۔ ایک ضمنی پہلو جو زیر بحث ہے، لوگ اکثر اس پہ گفتگو بھی کرتے ہیں، آپ نے فرمایا تھا کہ کوئی کتاب ایسی نہیں ہے کہ جو اس طریقے سے کھڑی ہوئی ہو جس کے اندر کوئی تضاد نہ ہو۔ لوگ عام طور پر مثالیں دیتے ہیں، کہتے ہیں مثال کے طور پر جی غالب کی کتاب تھی 300 سال، آج تک ریلیونٹ ہے، لوگ پڑھ رہے ہیں، کتاب تو زندہ ہے، آگے ٹریول کر رہی ہے۔ ہمارے ہاں روز فزکس کی لوگ کتابیں لکھ رہے ہوتے ہیں، نصاب کا حصہ ہے، کتنے عرصے سے چل رہی ہے، تو کتابیں تو بہت ساری ہیں جو پرانی اب تک چلی آ رہی ہیں۔
ایسی کوئی ایک کتاب بھی نہیں، یعنی غالب کے کلام کو جب ہم پڑھتے ہیں تو کیا ان حقائق کی تحقیق کے لیے پڑھتے ہیں جو اس میں بیان کیے گئے ہیں؟ تو ہم پہلے اس کتاب کو کھولتے ہی جان لیتے ہیں کہ وہ تخیل کی کار فرمائی ہے، اس میں جو دعوے کیے گئے ہیں شاعرانہ دعوے ہیں، ان کا نہ شاعر سے کوئی تعلق ہے نہ حقائق سے کوئی تعلق ہے، ان کو ہم ایک ادب کی کتاب کے طور پر پڑھتے ہیں، حظ اٹھانے کے لیے پڑھتے ہیں۔ اس میں جو باتیں کہی گئی ہوتی ہیں وہ ہم جانتے ہیں کہ وہ باتیں درست نہیں ہیں، ان میں جو دعوے کیے گئے ہیں وہ دعوے درست نہیں ہیں، وہ انسانی شخصیت کو سامنے رکھ کر تخیل کی کار فرمائی ہے جس کا کمال ہم دیکھتے ہیں۔ جس کو اقبال نے بیان کیا ہے نا کہ محل ایسا کیا تعمیر عرفی کے تخیل نے، تصدق جس پہ حیرت خانہ سینہ و فارابی، تو شاعری اس کا نمونہ ہوتی ہے اور اس سے لطف بھی اسی لحاظ سے اٹھایا جاتا ہے۔ وہ تو ہم عمر القیس کو بھی پڑھتے ہیں، آج بھی پڑھتے ہیں، وہ اس لیے نہیں پڑھی جاتی کہ اس میں کوئی حقائق بیان ہوتے ہیں، نہ حقائق کے لحاظ سے اس کا جائزہ لیا جاتا ہے، ورنہ کتنے تبصرے ہیں میں بتا سکتا ہوں کہ وہ تو وہ اقبال کے ہاں وہ چیزیں موجود ہیں جو اب بالکل غیر متعلق ہو چکی ہیں.
مثلا غام صاحب ایک دو چیز,
وہ حقائق موجود ہیں جن کے بارے میں انہوں نے اپنے زمانے کے علم کے لحاظ سے گفتگو کی ہے, وہ چیزیں موجود ہیں جن کے بارے میں اب نئی تحقیقات ہمارے سامنے آ چکی ہیں. آپ ریکنسٹرکشن کو پڑھ لیں اس میں بھی مل جائیں گی, آپ ان کی شاعری کو دیکھ لیں اس میں بھی پڑھ لی جائیں گی. نئی تحقیق آپ کو بتائے گی کہ اصل میں جبل الطارق کیا تھا اور حملہ کس نے کیا تھا, اور وہ آپ کو بتائیں گے کہ جو زبان زد عام حکایت ہے کہ وہاں جا کے انہوں نے اپنی کشتیاں جلا دی تھا. ایسی دسیوں مثالیں جو دی جا سکتی ہیں, وہ تو ایک نئی دنیا میں ہم چلے جائیں گے. دنیا میں کسی کلام کے لیے ممکن ہی نہیں ہے کہ وہ 50-100 سال سے زیادہ دنیا میں کھڑا رہ سکے.